You're with SBS Radio.
तपाईँले योगमाया पात्र नै किन छान्नुभयो?
सर्वप्रथम योगमाया पात्र रोज्नुको पछाडि केही पृष्ठभूमि छ। 2073 साल जति बेला मैले चाहिँ पद्मश्री पाएको थिएँ चिरहरण उपन्यासको लागि, त्यसै दिनमा दाहाले गिनिदी मेरो गुरुले यसको बारेमा लेख्न सुझाउनु भएको थियो। हामी सबैजना कार्यक्रमबाट गइसकेपछि अनिता बिन्दु, म, सरू पोखरेल मेरो दिदी, अनि दाहाले गिनिदी सर, मेरो एकजना भतिजो, हामी बाँकी थियौँ घर फर्किन, अनि हामी एक ठाउँमा बसेका थियौँ। अनि त्यति बेला उहाँले भन्नुभयो, अब नानीले राम्रोसँग योगमायालाई पढ्नु र योगमाया लेख्नु भनेर भन्नुभएको थियो। र त्यसै दिनदेखि मैले केही पढ्न सुरुवात गरेँ र पढिसकेपछि उहाँको बारेमा केही बुझिसकेपछि थप अनुसन्धान गरिसकेपछि मलाई लाग्यो योगमायाको बारेमा त साँच्चै हो रहेछ, लेख्नुपर्छ भन्ने लाग्यो, अनि मैले योगमाया लेखेँ।
एउटा यस्तो ऐतिहासिक पात्रको बारेमा तपाईँले लेख्नु भएको छ होइन, र यो लेखेर तपाईँले मदन पुरस्कार पनि पाउनुभयो, तर तपाईँलाई आफूलाई चाहिँ यो पात्रलाई कतिको न्याय गरे जस्तो लाग्छ?
सबैभन्दा पहिला त लेखकको आफ्नो ध्येय हुन्छ। मेरो ध्येय योगमायालाई समाजमा चिनाउनु थियो र उहाँले उठाउनुभएका मुद्दा, उहाँले गर्नुभएको सामाजिक अभियानका कुराहरू मैले समाजलाई देखाउनु पर्ने थियो एउटा कलात्मक रूपमा, आख्यानको रूपमा, र त्यसलाई मैले जे चाहेको थिएँ त्यस रूपमा मैले प्रस्तुत गर्न सकेँ भन्ने लाग्छ। त्यस कारणले आफ्नो ध्येय चाहिँ पुरा भएको कारणले गर्दाखेरि मैले गर्न सक्ने न्याय कृति मार्फत योगमायालाई गरेँ भन्ने लाग्छ मलाई।
हामीले बच्चामा इतिहासमा पढेको अथवा उहाँको बारेमा सुनेको, योगमायाको बारेमा जे सुनेका थियौँ, त्योभन्दा तपाईँको उपन्यासमा चाहिँ थुप्रै पृथक कुराहरू आएका छन् होइन। यसको लागि तपाईँले कस्तो अनुसन्धान गर्नुभयो, कहाँ कहाँ पुग्नुभयो, कतिको गाह्रो भयो?
सबभन्दा पहिला त मैले दाहाले गिनिदी सरले भनिसकेपछि मैले प्राइमेरी डाटाहरू कलेक्सन गरेँ। त्यसमा अहिलेसम्म मैले भेटेसम्म पाएसम्म उहाँबारे लेखिएका र केही अनुसन्धान गरिएका पुस्तकहरू भेला पारेँ, र त्यसपछि मैले सेकेन्डरी डाटा कलेक्सन गर्नको लागि उहाँको बिहे भएको ठाउँ, प्रथम बिहे भएको ठाउँ भोजपुरको धोदले भन्ने ठाउँ, उहाँ जन्मिएको ठाउँ नेपाली डाँडा सिमला, योग साधना गर्नुभएको अर्थात् बस्नुभएको ठाउँ मजुवाबेसी गौडी, उहाँ चाहिँ जेल पर्नुभएको राधाकृष्ण मन्दिर, अथवा चाहिँ यता दिङ्लामा चाहिँ शरणानन्द गुरुकोमा जहाँ उहाँ आउने जाने गर्नुहुन्थ्यो, त्यसको साथसाथै काठमाडौँमा उहाँ जुन युद्ध समस्यालाई भेट्नको लागि आउनुभएको, बस्नुभएको जस्ता ठाउँहरूमा गएर मैले चाहिँ अनुसन्धान गरेँ, र त्यसको साथसाथै त्यति बेलाका उहाँका अनुयायीका सन्तानहरू जो जीवित हुनुहुन्छ सकेसम्म उहाँहरूलाई भेट्नको लागि म शङ्खुवासभा गएँ, विराटनगर गएँ, टहरी गएँ, त्यसको साथसाथै काठमाडौँमा पनि केही पात्रहरूलाई चाहिँ केही उहाँहरूका त्यस सन्तानहरूलाई भेटेर मैले प्रत्यक्ष अन्तर्वार्ता पनि लिने काम गरेँ।
तपाईँ जन्मिनु भएको पाल्पामा, पश्चिममा जन्मिनु भयो, तर तपाईँले एकदम पूर्वको चाहिँ पात्र रोज्नुभयो, के कारणले?
के पूर्व के पश्चिम होइन, लेख्नको लागि अलि भाषागत रूपमा र संस्कृतिगत रूपमा अलिकति मलाई कठिनाइ हुनु स्वाभाविक हो, तर मैले पाल्पामा जन्मेको कारणले गर्दा मैले भोजपुरको कुरा लेख्न हुँदैन भन्ने कुरा पनि छ, हामीले लेख्नै पर्ने, किनभने योगमाया भनेको त भोजपुरको मात्रै छोरी होइन, समग्र नेपालको छोरी हो, त्यस कारणले गर्दाखेरि मैले लेखेको।
तपाईँको उपन्यासहरूमा एकदम नारी प्रधान हुन्छ होइन, पात्रहरू चाहिँ एकदम सशक्त नारीहरू खोज्नुहुन्छ, के कारण हो?
एकदम आफू पनि नारी भएको कारणले गर्दा मैले नारीका संवेदनाहरूलाई छुन सक्छु र नारीका मुद्दाहरूलाई चाहिँ सशक्त रूपमा चाहिँ उठाउन सक्छु, जस्ताको तस्तै हुबहु उठाउन सक्छु भन्ने मलाई लाग्छ। तर योगमायाको कुरा गर्दाखेरि चाहिँ यसमा चाहिँ अलिकति भिन्न छ, योगमाया एउटा नारी पात्र भएको कारणले गर्दा मैले उठाएकी होइन, उहाँलाई नारी पात्र मात्रै भनिनु पनि सान्दर्भिक हुँदैन भन्ने लाग्छ मलाई।
अर्को कुरा तपाईँलाई धेरैजनाले सोधिसक्नुभयो होला होइन, विदेशमा बसेर नेपालको बारेमा लेख्न कतिको गाह्रो छ?
लेखन वास्तवमै भन्यो भने लेखन त्यसमाथि पनि एकजना महिला, यहाँनिर मैले महिला र पुरुषलाई जोड्नै पर्ने हुन्छ, महिलालाई लेखन यसै पनि सहज कुरा होइन, घर जागिर बाल बच्चा ऊ एकैचोटि धेरै भूमिका निर्वाह गर्नुहुन्छ। यसको तात्पर्य एउटा पुरुषले भूमिका निर्वाह गर्दैन भन्न खोजेको, पुरुष पनि बाउ पनि हुन्छ, छोरा पनि हुन्छ, ज्वाइँ पनि हुन्छ, तर ज्वाइँ बन्नु र बुहारी बन्नुमा फरक कुरा छ, छोरी बन्नु र बुहारी बन्नुमा पनि, छोरा बन्नु र छोरी बन्नुमा पनि फरक कुरा छ। त्यस कारणले गर्दा हाम्रो संरचना, हाम्रो सोच, हाम्रो संस्कृतिको कारणले गर्दा पनि हामी महिला र पुरुषमा अलिकति पृथकता भएको कारणले गर्दा पनि लेखन आफैमा पनि महिला लाई चुनौती नै हो। त्यसमाथि नेपालभन्दा बाहिर बसेर नेपालको ग्रामीण क्षेत्रको बारेमा कलम चलाउनु अलिकति गाह्रो कुरा हो, तर यसलाई गाह्रो भए तापनि धेरैजनाको सहयोगको कारणले गर्दा मैले यसमा कलम चलाउन सकेँ, यो सम्भव भएको हो।
अब के लेख्ने विचार गर्नुभएको छ?
अहिले विषयगत रूपमा मैले विषय यही लिन्छु भनेर टिपिसकेको अवस्था छैन, हुनसक्छ मैले ऐतिहासिक विषयलाई नै लिन्छु होला।
अर्को कुरा चाहिँ मदन पुरस्कार पाउने महिलाहरू नै एकदम थोरै हुनुहुन्छ, त्यसमा पनि होइन विदेशमा बसेर लेखेर पाउने, त यसले चाहिँ कस्तो सन्देश दिन्छ जस्तो लाग्छ तपाईँलाई?
अब जस्तै मदन पुरस्कारको कुरा गर्ने भने महिलाको हिसाबबाट हेर्दाखेरि म चौथो महिला हो मदन पुरस्कार प्राप्त गर्ने, तर मैले लेख्दै जाँदाखेरि पुरस्कारले महिला र पुरुष भन्छ भन्ने कुरामा म कहिले पनि विश्वास गर्दिनँ। हिजोको दिनमा जस्तै पद्मश्री पुरस्कार प्राप्त गर्दाखेरि मैले भन्दा अगाडि झमकले पाएँ जस्तो लाग्छ। झमक घिमिरेजी पाउनु भएको थियो, शारदा दिदीले पाउनु भएको थियो र पद्मश्री पुरस्कार मैले पनि प्राप्त गरेको थिएँ र अहिले मदन पुरस्कार प्राप्त गर्दा मैले चौथोमा यहाँले हेर्दाखेरि मैले त त्यो कुरा चाहिँ मिडियामा देखिसकेपछि मात्रै मैले बिबिसीले रिपोर्टिङ गरेको थियो त्यो देखिसकेपछि मात्रै ए म चौथो रहेछु भनेर मैले चाहिँ थाहा पाएको गन्ती गरेको थिएँ त्यो हो। त्यस कारणले गर्दा लेखनलाई महिला अथवा पुरुषले छुट्याउँछ जस्तै लेख्नको लागि चुनौतीको रूपमा पुरुषलाई भन्दा महिलालाई गाह्रो छ तर पुरस्कारको लागि चाहिँ त्यसले चाहिँ भिन्नता राख्छ भन्ने चाहिँ मलाई लाग्दैन।
तपाईँले पाएको पुरस्कारले चाहिँ होइन आउने अरू लेखकहरूलाई चाहिँ साहित्यकारहरूलाई चाहिँ प्रेरणा दिन सक्छ नि त
पक्कै पनि अझै हाम्रो जुन युवा जमातमा छ होइन अहिले पछिल्लो समयमा हुन त म भन्दा मेरो साथीहरूले चाहिँ मदन पुरस्कार पाउनु भएको छ त्यस कारणले गर्दा हाम्रै साथीहरूलाई पनि हाम्रै युवा जमातलाई पनि के भने एक प्रकारको पुरस्कार भनेको जिम्मेवारी पनि हो हौसला पनि हो त्यस कारणले गर्दा त्यो प्रकारको एउटा विश्वास दिलाउँछ भन्ने लाग्छ मलाई।
अर्को फेरि धेरैजनाले सोध्नुभएकै प्रश्न छ होइन तपाईँले लेख्नुभएको कृतिहरूमध्ये तपाईँलाई सबभन्दा मनपर्ने चाहिँ कुन हो?
वास्तवमा भने कृतिगत विधागत रूपमा मलाई विधाकै कुरा गर्नुहुन्छ भने विधागत रूपमा मलाई सबैभन्दा पढ्नलाई मनपर्ने पनि विधा चाहिँ मेरो कविता विधा हो। त्यो हुँदाहुँदै पनि मेरो कृतिमा मैले बालमनोविज्ञानको कुरालाई हेर्दा मलाई बेली कथा सङ्ग्रह मनपर्छ। त्यस्तै हवन मलाई जुन त्यो कथामा मलाई सुरुवातमा लिएर आएको मेरो हवन कथा सङ्ग्रह हो जसले गर्दा मेरो मभन्दा अग्रजहरूले तिमी लेख्न सक्छौ कथा लेख उपन्यासतिर हात हाल भनेर मलाई चाहिँ उहाँले सुझाउनु भएको थियो र पछिल्लो समय चिरहरणा धेरैले मन पराइदिनु भयो र अहिले मेरो निकटमा रहेको र सबैजनाले पढिराख्नु भएको अवस्था योगमाया भएको हुनाले म अहिले अलि बढी नजिक चाहिँ म योगमायासँग नै छु।
नेपालमा साहित्यकार भएर बाँच्न गाह्रो छ भन्ने कुराहरू चाहिँ बेला बेलामा विभिन्न सञ्चार माध्यमहरूमा पनि आउने गर्छ। तपाईँले त थुप्रै कृतिहरू पनि प्रकाशित गरिसक्नुभयो, कस्तो छ तपाईँको अनुभव?
यस्तो छ, हिजो पनि म साहित्य सिर्जना गर्दाखेरि साहित्य मात्रै सिर्जना गरेर बसेको थिएन। जति बेला म नेपालमा थिएँ म टेलिभिजनसँग सम्बद्ध थिएँ, मैले कलेज पढाउँथेँ र मैले चाहिँ एउटा कुनामा साहित्य लेखिरहेको थिएँ। म पूर्णकालीन साहित्यकार भएर बस्न सक्ने अवस्था थिएन तर लेख्दै जाँदा हुँदै जाँदा बिस्तारै पूर्णकालीन लेखक भएर बस्न सक्ने अवस्था चाहिँ छ र त्यसको लागि चाहिँ धेरै नै सङ्घर्ष गर्नुपर्ने हुन्छ। त्यो बिन्दुसम्म पुग्नको लागि पनि धेरै नै सङ्घर्ष गर्नुपर्ने हुन्छ।
भनेको सबैको लागि चाहिँ यो अवस्था छैन,
हिँड्दै जानुपर्छ, हिँड्दै जाँदा त्यो अवस्थामा पुगिन्छ। त त्योभन्दा अगाडि त सबैभन्दा पहिला त आफ्नो रोजीरोटी, आफ्नो पेट, आफ्नो परिवार, त्यो ठुलो कुरा हुन्थ्यो। त्यसमा एकैचोटि पूर्णकालीन राइटर भएर लेखक भएर म परिवार धान्न सक्छु भन्ने अवस्था चाहिँ छैन पक्कै पनि।
Want to hear more stories like this? Subscribe to our regular podcasts on iTunes.